आत्मिक जीवन का लक्ष्य को अध्ययन करने क्रम में हमी आज अध्ययन करते जीवन को लक्षण यो पनि हो कि एक साँचो विश्वासीले परमेश्वरको वचनको आज्ञा पालन गर्दछ। एउटा साँचो विश्वासी कस्तो हुन्छ, उसको आत्मिक जीवनका लक्षणहरू के के हुन्छ भनेर अध्ययन गर्दै आएका छौँ। अनि एउटा साँचो विश्वासीसँग अनन्त जीवन हुन्छ भन्ने कुरा हामीले यूहन्ना 17:3 फेरि पनि हेरौँ। यूहन्ना 17:3 साँचो विश्वासीसँग अनन्त जीवन हुन्छ। अनि अनन्त जीवनको परिभाषा चाहिँ यो 17:3 यसरी बताएको छ, अनि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशु ख्रीष्टलाई चिन्नु। अनन्त जीवन यही हो। त्यसले अनन्त जीवन त्यो व्यक्तिसँग छ जसले एकमात्र सत्य परमेश्वरलाई र उहाँले पठाउनु भएको प्रभु येशु ख्रीष्टलाई चिनेको छ। चिनेको छ भन्न सर व्यक्तिगत रूपमा सम्बन्ध उसको गाँसिएको छ भनेपछि प्रभु येशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता, व्यक्तिगत प्रभु, मेरै मुक्तिदाता, मेरै प्रभु भनी साँच्ची नै चिनेको छ कि छैन हामीले जान्न सक्छौँ। तर कसरी जान्न सक्छौँ त्यो अध्ययन हामी गरिरहेका छौँ। त्यसैले अब पहिलो योजना 2:3 एक्चुली पढ्छ, पहिलो योजना 2:3। अब एउटा व्यक्तिले येशु ख्रीष्टलाई चिन्न भनेको उसले अनन्त जीवन पाउने रहेछ। अनि यदि एकजनाले कसैलाई ख्रीष्टलाई साँच्ची नै चिन्दछ भने उसले के गर्छ, उसको जीवनमा के कस्ता कुराहरू हुनेछ भन्ने क्रममा पहिलोभन्दा 2:3 पढ्छौँ। अनि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ भने यसैबाट हामी उहाँका के अरे उहाँलाई चिन्दा रहेछौँ भनी हामी थाहा पाउँछौँ। यो पद अनुसार प्रभुलाई हामी साँच्ची नै चिन्छौँ भनेर कसरी थाहा पाउन सक्छौँ, कसरी जान्न सक्छौँ यदि उहाँका आज्ञाहरू हामीले पालन गर्छौँ। त्यसैले एक त प्रभुलाई हामीले साँच्चै चिनेको छ कि छैन भनेर जान्न सकेको रहेछ यो पद अनुसार सकिन्छ, थाहा पाउन सक्छ। अनि यो कसरी जान्न सकिन्छ, उहाँको आज्ञाहरू पालन हामीले गरिरहेका छौँ भने यो एउटा सङ्केत, एउटा लक्षण हो कि उहाँलाई साँच्चै गरी हामीले चिनेको छ, हाम्रो सम्बन्ध व्यक्तिगत रूपमा उहाँसँग गाँसिएको छ। अब एउटा यस्तो खालको व्यक्तिको विचार गरौँ, कसले भन्छ प्रभु येशूलाई मेरो मुक्तिदाताको रूपमा मैले चिन्न पाएँ अनि मलाई धेरै खुसी लागेको छ। उसले यसरी भन्छ तर उसको जीवनलाई यसो निहालेर हेर्दाखेरि चाहिँ ऊ परमेश्वरको वचन अनुसार हिँडिरहेको पाइएन भने त्यो व्यक्तिको विषयमा दुईटा कुरा सम्भवतः साँचो हुनुपर्दछ। त्यो कुरा चाहिँ अब 14 पदमा लेखिएको छ, पहिलोभन्दा 2:4। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन त्यो झुठो र त्यसमा सत्य छैन। त्यसैले मुखले म प्रभुलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू अनुसार नहिने व्यक्ति चाहिँ को विषयमा दुईटा कुरा लेखेको छ। एक चाहिँ त्यो झुटो, उसले सही सत्य कुरा बोलिरहेको छ, उसको जीवन पनि सत्य छैन। दोस्रो चाहिँ त्यसमा सत्य छैन, परमेश्वरको वचनमा उसले खासै साँच्चै ग्रहण गरेको छैन भने यो सङ्केत हो। अनि परमेश्वरको वचनको आज्ञा पालन गर्ने व्यक्ति वास्तवमा को हो, यहाँ 5 पदमा लेखिएको छ, तर जसले उहाँको वचन पालन गर्छ साँच्चै उसैमा परमेश्वरको प्रेम सिद्ध भएको छ। यसैबाट हामी उहाँमा रहेछौँ भन्ने थाहा पाउँछ। फेरि हामी थाहा पाउन सक्छौँ हामी ख्रिस्टमा छौँ, उहाँसँग हाम्रो सम्बन्ध छ, कसरी उहाँको वचन पालन गरिरहेका छौँ। अनि उहाँको वचन पालन गरिरहने व्यक्तिको जीवनमा एउटा कुरा सिद्ध भएको छ, एउटा कुराले यसको उद्देश्य पुरा भएको छ। त्यो के भने परमेश्वरको प्रेम त्यो व्यक्तिको जीवनमा पुरा भएको छ, परमेश्वरले उसलाई प्रेम गर्नुभएको कुरा उसले लिएको छ, अनि उसले त्यो जानेको छ। अब त्यसैले एक आज्ञाकारी विश्वासीले आफू फेरि यीशुमा सुखी छैन भनेर उसले जान्न सक्दोरहेछ, जान्न सक्छ, उसले वास्तवमा जान्दछ। एउटा आज्ञाकारी विश्वासले पहिलो योना 2:5 एक कुरा बताइरहेको छ। अनि कुनै व्यक्ति यदि प्रभु यीशु ख्रीष्टमा जिएको छ, जसरी एउटा हाँगा होइन एउटा रुखमा रहिरहेको छ भने त्यो हाँगा चाहिँ रुखमा बसेर जीवन उसले उपभोग गरिरहेको छ भने उसको जीवनको विषयमा के लेखेको छ छैटो पदमा हेरौँ। पहिले हुन दिएको छ, जसले म उहाँमा रहन्छु भन्दछ, म उहाँमा रहन्छु, एउटा हाँगा चाहिँ बोटमा रहिरहे जस्तो प्रभु यीशु चाहिँ बोट हाँगा विश्वास चाहिँ जसले म उहाँमा रहन्छु भन्छ, ऊ आफै पनि जसरी उहाँ हिँड्नुहुन्थ्यो उसरी हिँड्नुपर्छ। एउटा व्यक्तिले उसले स्वीकार गर्दा म प्रभुमा छु, म ख्रीष्टमा छु भन्छ, तर यदि उसले त्यो भन्छ भने उसको हिँडाइमा पनि त्यो देखियोस् भन्छ। किनभने एउटा हाँगा रुखमा बोटमा जोडिनेछ, त्यो हाँगाको केही केही विशेष चरित्रहरू हुन्छ, त्यो हाँगामा पातहरू हुन्छ कम्तीमा, अनि समय समयमा फल फुल फल्छ, रुख अनुसार फल पनि फल्न सक्छ फलको रुखको पनि। त्यसै गरी एउटा व्यक्ति यीशु ख्रीष्टमा साँचो गरी व्यक्तिगत सम्बन्ध गाँसिएको छ भने, म उहाँमा रहन्छु भन्छ भने, उसको हिँडा उसको जीवनमा पनि उसको व्यवहार बोली साथमा चाहिँ के हुनुपर्छ भने चाहिँ जसरी उहाँ हिँड्नुहुन्थ्यो, जसरी प्रभु हिँड्नुहुन्थ्यो, ऊ पनि त्यसरी हिँड्नुपर्छ भन्नेपछि त हामीलाई एउटा प्रश्न आउँछ, त्यसो प्रभु कसरी हिँड्नुहुन्थ्यो? त्यसैले गर्दा हामी केही पद थिएन, प्रभु यीशु कसरी हिँड्नु भएन यो संसारमा, स्वर्गबाट परमेश्वरको पुत्र यो संसारमा आएर कसरी जिउनु, केही पद थिएन। यूहन्ना 5:30 पदमा पढौँ, यूहन्ना 5:30 लेखेको छ, आफ्नै पट्टिबाट म केही पनि गर्न सक्दिन, जस्तो म सुन्दछु त्यस्तै म न्याय गर्दछु, अनि मेरो न्याय ठिक छ, किनभने म आफ्नै इच्छा होइन तर मलाई पठाउनु हुने पिताको इच्छा खोज्दछु। यो पद अनुसार चाहिँ प्रभु कसरी हिँड्नुहुन्थ्यो अरे यो संसारमा हुँदाखेरि, आफ्नो इच्छा अनुसार कि परमेश्वर पिताको इच्छा अनुसार? उहाँले स्पष्ट गर्नुहुन्छ, मलाई पठाउनु हुने पिताको इच्छा म खोज्दछु भनेपछि जुन विश्वासीले भन्छ म ख्रीष्टमा छु, उसले पनि विश्वासीलाई पठाउने प्रभु यीशु ख्रीष्टको इच्छा खोज्दै ऊ हिँड्नुपर्छ। यूहन्ना 6:38 प्रभु यीशुले भन्नुभयो, किनभने म आफ्नै इच्छा होइन तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्ली आयो। आफ्नै इच्छा पूरा गर्न उहाँ आउनुभयो यो संसारमा। त्यसको एउटा विश्वासीले के आफ्नै इच्छा पूरा गर्नको लागि ऊ लाग्नुहुन्छ र हुँदैन? यदि ऊ प्रभु यीशु ख्रीष्टमा छ भने उसले भन्नुपर्छ, मलाई पठाउनु हुने प्रभु यीशुको इच्छा पूरा गर्नको निम्ति म यो संसारमा राखेको छु, उहाँले मलाई बचाउनु भयो ती प्रेम गरिकन, अनि मेरो यो छोटो जीवन इच्छा पूरा गर्न नै मलाई चाहिँ बचाउनु भएको हो, यो संसारमा मलाई यो शरीरमा राख्नु भएको छ, स्वस्थ दिनुभएको छ, धेरै प्रबन्ध छ, यो उहाँको इच्छा पूरा गर्नको लागि। यो बुझ्नु चाहिँ जीवनको रहस्य बुझ्नु। अब अर्को योहन्ना 8:29, योहन्ना 8:29 त्यसरी एक त हेर्यौँ हाम्रो प्रभु यीशु कसरी हिँड्नुभयो, आफ्नै इच्छा होइन उहाँलाई पठाउने परमेश्वर पिताको इच्छा पूरा गर्दै हिँड्नुभयो। अनि हामीलाई भनेको छ यदि ख्रिस्टमा हामी छौँ भने हामी पनि त्यसरी हेर्नुपर्छ। त्यो एउटा आत्मिक जीवनको लक्षण, साँचो मुक्ति पाएको व्यक्तिको लक्षण हो। योहन्ना 8:29 यहाँ लेखेको छ, अनि जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ, पिताले मलाई एक्लो छोड्नु भएको छैन, किनकि उहाँलाई खुसी पार्ने कुराहरू म सधैँ गर्दछु। यीशु ख्रीष्टले भन्नुभयो म परमेश्वर पितालाई खुसी पार्ने कुराहरू गर्दछु, आफूलाई खुसी पार्ने होइन तर मलाई पठाउने परमेश्वर पितालाई खुसी पार्ने कुराहरू म गर्दछु। त्यसमा पनि अझ भन्नुभयो उहाँलाई खुसी पार्ने कुराहरू म कहिले काहीँ गर्दछु भन्नुभयो है, सधैँ गर्दछु। हाम्रो पनि यही उद्देश्य हुनुपर्छ, प्रभु म चाहिँ आज बिहान उठे धन्यवाद छ राजको निन्दाको लागि, आज अब दिनभरि नै तपाईँलाई म खुसी पार्न चाहन्छु, मेरो दुर्बलतामा अनुग्रह गर्नुहोस्, मलाई सिकाउनुहोस्, सुधार्नुहोस्, मलाई गरिहाल्नुहोस्, म आफूलाई खुसी पार्न होइन तपाईँलाई खुसी निरन्तर पार्न चाहन्छु भन्दै हामी हेर्नु चाहनुपर्छ। एक त चाहेन नै भने समस्या त्यहाँ देखियो, एउटा साँचो विश्वासीको लक्ष्य देख्यो भने ख्रिस जसरी हिँड्नुभयो ऊ पनि त्यसरी हिँड्छ। अब हामी ख्रिस जस्तै सिद्ध छैनौँ, त्यसैले हामी कतिपटक चाहिँ विफल हुन्छ, तर ख्रिसमा हामी भएकोले अवश्य हामीमा इच्छा त हुन्छ। अब इच्छा नै छैन भने त्यो चाहिँ गम्भीर समस्या छ भन्ने देखिन्छ। अनि दोस्रो कुरा ऊ इच्छा गर्दछ भने अवश्य उसको जीवनमा प्रगति हुन्छ, उसको जीवनमा चाहिँ निरन्तर हिजोभन्दा आज आजभन्दा भोलि प्रभुको प्रभुलाई खुसी पार्ने क्रम बढ्दै हुन्छ, प्रगति भइरहेको हुन्छ। त्यसै गरी योहन्ना 8:54 प्रभु यीशु कसरी हुनुभयो, एक त उहाँले पितालाई पिताको इच्छा पालन गर्दै आफ्नो इच्छा खोज्दै, दोस्रो चाहिँ आफूलाई होइन तर पितालाई खुसी पार्ने कुराहरू सधैँ गर्दै, अनि त्यसो चाहिँ योहन्ना 8:54 यीशुले भन्नुभयो, यीशुले जवाब दिनुभयो आफैलाई म आदर गर्दछु भने मेरो आदर केही पनि होइन, मलाई आदर गर्ने त मेरा पिता पो हुनुहुन्छ जसको विषयमा तिमीहरू उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ भनी भन्नुहुन्छ। यहाँ चाहिँ हामी देख्छौँ कि अनि 55 पढ अझै पनि तिमीहरूले उहाँलाई चिनेका छैन तर म उहाँलाई चिन्छु, अनि मैले म उहाँलाई चिन्दिन भने म पनि तिमीहरू जस्तै झुट हुनेछु, तर म उहाँलाई चिन्छु र उहाँको वचन पालन गर्छु। यीशु ख्रीष्टको चाहिँ हेर्नु भयो परमेश्वर पिताको वचन पालन गर्दै अन्तिम घडीमा जब उहाँ चाहिँ क्रुसमा मर्नुपर्ने बेला आएको थियो, उहाँलाई यो थाहा थियो कि अनादिकालमा परमेश्वरको योजना अनुसार उहाँ चाहिँ संसारको पापको लागि क्रुसमा बलि भएर मर्नुहुन्थ्यो। त्यो ज्यादै कष्टपूर्ण हामीले बुझिन नसक्ने कारोबार थियो, जुन क्रुसमा चाहिँ उहाँ मर्नुहुँदा पिताले नै उहाँलाई त्याग्ने त्याग्नुपर्ने योजना थियो। अनि प्रभु यीशुले भन्नुभयो यो कसैलाई मबाट हटि जान्छ भने यो हटाइदिनुहोस्, क्रुसमा मर्न नपरोस्, यदि सम्भव छ तर पनि मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस्। प्रभुको वचन अनुसार उहाँ चाहिँ मर्न समय तत्पर हुनुभयो। त्यसैले यहाँ भनेको छ कि प्रभु यीशु कसरी हिँड्नुभयो उहाँको वचन पालन गर्ने, त्यसैले गर्दा यो पहिलोभन्दा दिनको छपहरूले बताएको कुरा ज्यादै गहिरो कुरा छ। एउटा ख्रिस्टमा म रहन्छु भन्ने व्यक्तिको जीवनमा परमेश्वरको इच्छा खोज्दै हिँड्नुपर्ने, परमेश्वरलाई सधैँ खुसी पार्नुपर्ने र परमेश्वरको वचन पालन गर्दै हिँड्नुपर्ने एउटा लक्षणहरू देख्नुपर्ने हुन्छ। अनि यो चाहिँ क्रमिक रूपमा बढ्दै जाने हुन्छ, जसरी एउटा सानो नयाँ बालक जन्मेदेखि बढ्दै जान्छ। त्यसरी जसरी उहाँ हिँड्नुहुन्थ्यो त्यसरी एउटा विश्वास पनि हिँड्नुपर्छ भनिन्छ। तर फेरि एउटा कुरा हामीले सम्झना गरौँ, हामी परमेश्वरको सन्तान बन्ने कसरी हो? आज्ञा पालन गरेर परमेश्वरलाई खुसी पार्न खोजेर होइन, अनि पवित्र जनहरूलाई विश्वासीहरूलाई प्रेम गर्नुपर्छ भनेर हिजो अध्ययन गर्यौँ। विश्वासीहरूले प्रेम गर्छन्, ती गरेर उसले मुक्ति पाउने हो, परमेश्वर सन्तान बन्छ। पहिलोभन्दा पाँच पल्ट एउटा व्यक्ति परमेश्वरको सन्तान कसरी बन्छ? अब अहिले चाहिँ हामीले हेर्दैनौँ कि एउटा साँचो विश्वासीले के गर्छ भनेर चाहिँ हामीले हेर्यो, तर यसमा चाहिँ अलमल नहोस्। के अलमल नहोस् भने ती काम गरेरहरू म परमेश्वर सन्तान बन्ने होइन, परमेश्वर सन्तान भएपछि म ती कामहरू गर्ने बुझ्नुहुन्छ है। जस्तै यहाँ पहिलो योजना पाँचको एक अध्यायमा भनेछ, हरेक जसले यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने विश्वास गर्छ ऊ परमेश्वरबाट जन्मेको हो भनिन्छ। भनेपछि परमेश्वरबाट जन्मेको परमेश्वरको सन्तान को कसरी परमेश्वर सन्तान बन्यो? यहाँ लेखेछ यीशु नै ख्रीष्ट हुनुहुन्छ भने विश्वास गरेर। त्यसैले परमेश्वर सन्तान हामी कसरी बस्छौँ? विश्वास गरेर, उहाँका विभिन्न आज्ञाहरू पालन गर्न खोजेर भने हामी विश्वास गरेर मुक्ति पाएका हौँ, परमेश्वर सन्तान बनेका हौँ। आज्ञा पालन त्यसपछि आउने कुराहरू, परमेश्वर सन्तान बनेपछि उहाँको आफ्नो छोराछोरीलाई आज्ञाहरू दिनुहुन्छ। अनि यहाँ पाँच अध्यायको तीन पदमा हामी यहाँ लेखेको छ, किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्वरको प्रेम हो, अनि उहाँका आज्ञाहरू कष्टपूर्ण छैन। अब यहाँ चाहिँ परमेश्वरको प्रेम के हो भनेर बताएको छ। परमेश्वरको प्रेम चाहिँ के हो? परमेश्वरका आज्ञाहरू पालन गर्नु। परमेश्वरका आज्ञाहरू चाहिँ कस्ता छैनन्? ती आज्ञाहरू भारी छैनन्, कष्टपूर्ण छैनन्, बोझिला छैनन् भनिएको छ। भनेपछि परमेश्वरले हामी उहाँका छोराछोरीहरूलाई जे काम अराउनु भएको छ त्यो चाहिँ एउटा भारी बोक्न लगाएको जस्तो भयो। परमेश्वरले हामीलाई हाम्रो जीवनलाई चाहिँ तितो बनाउन खोज्नु भएको, त्यसको आज्ञा छँदै छैन उहाँ। उहाँले हामीलाई एउटा ज्यादादारीलाई जस्तो, दासलाई जस्तो काम अराउनु भएको भए, प्रभुको आज्ञा पालन चाहिँ हाम्रो जीवनलाई तितो होइन तर खुसी पार्न दिएको। तर प्रभुको आज्ञाहरू पालन नगर्दा चाहिँ हामीलाई तितो हुन्छ, प्रभुको आज्ञा पालन नगर्दा हामीलाई चाहिँ हाम्रो हृदय भार लियो। त्यसैले यहाँ एकचोटि के पदहरू बजेट सङ्ग्रह 19 पल एकछिन विचार गर्नुहोस्। आदम र हवा बगैँचामा थिए, उनीहरूलाई एउटा आज्ञा दिनुमाथि हुने बानी त थिएन, यो फलबाट नखाऊ होइन, बोलिएको त थिएन होला, सबै रुखका फलबाट खान सके। तर जब उनीहरूले त्यो रुखको फल टिपेर खाए के भयो? एकदम भारी भयो, बोझिलो भन्नु लुक्न गए, शरण लाजले उनीहरू भरिए, मन खिन्न भयो। अब भजन सङ्ग्रह 19 को साथ देखि एघारमा पढ्दाखेरि हामी के पाउँछौँ भने परमेश्वरको आज्ञालाई कस्तो ठाने गरेछ दाऊद भन्ने विश्वासी देवीले 19:7 परमप्रभुको व्यवस्था सिद्ध छ प्राणलाई पुनर्जीवित गराउने परमप्रभुको कानुनहरू विश्वसनीय छन् निर्बोधलाई बुद्धिमान तुल्याउने परमप्रभुका नियमहरू ठिक छन् हृदयलाई आनन्द गराउने परमप्रभुका आज्ञाहरू उज्जवल छन् आँखालाई प्रकाश दिने परमप्रभुको भय स्वच्छ छ अनन्तकाल समय स्थिर रहने परमप्रभुका विधिहरू सच्चा छन् ती सर्वथा धर्मय छन् 10 सुनभन्दा पनि ती बढी चाहना गर्ने योग्य छन् निखुज सुनभन्दा पनि ज्यादै बढी चाकाबाट टक्कने महभन्दा बढी गुलिया तीबाट तपाईँको दासले चेतावनी पाउँदछ ती पालन गर्दा ठुलो इनाम मिल्नेछ पालन गर्दा भारी हुँदैन आनन्द मिल्छ उज्यालो मिल्छ यी सब स्वादिला छन् एकदम स्वतन्त्रता दिनेछ त्यसै गरी व्यवस्थाको 6:24 हेर पुरा नियमको व्यवस्था 6:24 यहाँ पनि धेरै महत्त्वपूर्ण कुरा उल्लेख छ हामीले याद गर्नुपर्छ यो व्यवस्था 6:24 लेखिएको यो कुरा परमप्रभुले नै हामीलाई यी सबै विधि आज्ञाहरू पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो किन ताकि हाम्रो निरन्तर हित होस् र आज पर्यन्त चाहिँ हाम्रो जीवनको पनि रक्षा होस् परमेश्वरले कुन उद्देश्यले उहाँका ती निश्चित आदेशहरू पालन गर्नलाई दिनुभएको रहेछ ताकि हाम्रो भलाइ होस् भने हामीलाई राम्रो होस् भने हित होस् भने त्यसैले अविश्वासले अज्ञानताले र संसारलाई बुझ्नाले हाम्रो हृदयले भन्छ ओहो परमप्रभुलाई मैले पछ्याएको त मलाई हित हुँदैन धेरै बेफाइदा हुन्छ मैले यी कुराहरू गर्न पाउँदिन भनेर चाहिँ उसले चाहिँ लेखाजोखा गर्न खोज्छ तर परमेश्वरले वास्तवमा जान्नुहुन्छ हाम्रो हित के भएको छ परमप्रभुले कहिले पनि हाम्रो कुभलो चाहनुहुन्न आफ्नै एकमात्र पुत्र दिने परमेश्वर पिता हामीलाई यति प्रेम गर्नुहुन्छ शैतानले हामीलाई चाहिँ झुक्क्याउन फसाउन नसकन चाहन्छ तर प्रभु येशूले भन्नुभयो म चाहिँ आफ्नो घृणाको लागि आफ्नो प्राण दिन्छु व्यवस्था दश अध्याय हाम्रो आफ्नो हृदय पनि छवि छ बाइबलले भन्छ मानिसको हृदय सबभन्दा छवि छ प्रष्ट छ अनि हाम्रो हृदयकै कुरा अनुसार हामीले सोच्छौँ न रोज हुन्न धोकामा पढ्छौँ प्रभुको वचन मात्र सत्य छ व्यवस्था 10:13 यस्तो लेखिएको छ तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान तिमीहरूको आफ्नै भलाइको लागि हो परमेश्वरले भन्छ यर्मिया 32:39 यसरी भन्नुहुन्छ म तिमीहरूलाई एउटै मन दिनेछु ताकि तिनीहरू एउटै चालमा चलन् र तिनीहरूले आफ्नै र तिनीहरूका पछि आउने सन्तानका भलाइको निम्ति सधैँभरि मेरो डर मान्नु किन प्रभुको डर मान्ने हाम्रै भलाइ छ यसमा परमप्रभुको भय नै बुद्धिको सुरु हो उहाँको भय मान्दाखेरि हामी सुरक्षित हुन्छौँ परमेश्वर हाम्रो निम्ति सबैभन्दा उत्तम चाहनुहुन्छ यो कुरा कसले विश्वास गर्छ हृदयमा जसले परमेश्वरलाई असल हुन्छ भनेर बुझेको छ सत्य हुनुहुन्छ भनेर बुझेको छ उहाँको वचन सत्य छ भनेर उसले मानिलिएको छ उसले चाहिँ परमेश्वरमा यो विश्वास गर्छ त्यसले अविश्वासले गर्छ होइन परमेश्वरले मेरो सर्वोत्तम भलाइ चाहनुहुन्न म आफै सोच्नुपर्छ म आफै गर्नुपर्छ अथवा मेरो धेरै जस्तो मानिसहरूले के गर्दा त्यही नै साँचो हुनुपर्छ भनेर सोध्छ। तर धेरै जसो त विनाशमा पुग्दैछ, साग्रो ढोकाबाट निस्कस भनिएको छ। योभन्दा चौध अध्यायमा पढ, योभन्दा चौध अध्याय परमेश्वरको प्रेमको विषयमा हामीले के हो भनेर हेर्दाखेरि चाहिँ परमेश्वरको आज्ञा पालन गर्नु नै परमेश्वरको प्रेम। पहिले योभन्दा पाँचको तिन, अब योभन्दा चौधको पन्ध्रमा पनि प्रभु यीशु ख्रीष्टले यही कुरा भन्नुभएको छ। परमेश्वरको प्रेम के हो भन्न साधारणले सोच्नु पर्ने हो, उहाँको आज्ञा पालन गर्नु है। उहाँको प्रेमले त हाम्रो भलाइ जान्दछ, अनि हाम्रो जवाफमा हामी उहाँलाई कसरी प्रेम गर्छौँ? उहाँको आज्ञा पालन गरेर। हो प्रभु, तपाईँले मलाई हित चाहनुभएको हो, यो नै मेरो लागि सर्वोत्तम हो भनेर तपाईँले सोच्नु भएको छ। त्यसैले यो बाटोमा म हिँड्छु। यो नजोडेको पन्ध्रमा, तिमीहरूले मलाई प्रेम गर्छ भने मेरा आज्ञाहरू पालन गर। आदमका हवालाले परीक्षा दिनुभयो, कस्तो परीक्षा भने तिमीहरूले आफ्नै इच्छाले मलाई प्रेम गर, मलाई रोज। परमेश्वरले आदमहरूलाई कहिले पनि पापै गर्न नसक्ने बनाउन सक्नुहुन्न थियो, सक्नुहुन्थ्यो, तर कस्तो हुन्थ्यो भने यो मेरो टेबल बोर्डर जस्तो मात्रै हुन्थ्यो। बटन दबाउँदाखेरि बोल्ने, बटन नदबाउँदाखेरि नबोल्ने, एउटा मिसिन मात्र हुन्थ्यो आदमा। तर परमेश्वरले एउटा मिसिन होइन, एउटा व्यक्ति बनाउनु भयो, स्वतन्त्र इच्छा भयो। अनि त्यो स्वतन्त्र इच्छाले परमेश्वरलाई आफ्नै इच्छाले रोजेको चाहनु। त्यसैले यो नखा है, खायो भने चाहिँ मर्छ, नत्र भने यसले उनीहरूले रोज्न पनि सक्थ्यो जीवनको रूप। आज पनि हामीले परमेश्वरलाई रोज्ने नरोज्ने हाम्रै हातमा छ। अनि परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँलाई आफ्नै इच्छाले रोजेको, त्यसलाई प्रेम भन्छ। प्रेम भनेको कहिले पनि डोरीले बाँधेर ल मैले मलाई चाहिँ प्रेम गर्नुपर्छ कि चिन्दैन, त्यो डोरीले बाँधेको जस्तो त्यो प्रेमै होइन। त्यसैले गर्दाखेरि हामीलाई परमेश्वरले ख्रिस्टको प्रेमले आफ्नो प्रेम प्रकट क्रुसमा गएर फेरि बोधा दिनुहोस्, मैले यस्तो प्रेम गर्छु तिमीलाई, मलाई प्रेम गर्छ। साँचो विश्वासीले भन्छ हो, पापबाट शैतान अनि यो संसारबाट पछताव गर्दै तपाईँलाई म रोज्दछु। त्यो विश्वास चाहिँ प्रेमको पहिलो कुरा। अनि त्यसपछि हामी उहाँको आज्ञाहरू पालन गर्न चाहन्छौँ। तिमीले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पालन गर। त्यसैले यसबाट हामी देख्छौँ ख्रिस्टलाई साँच्चै प्रेम गर्ने व्यक्तिले उहाँको आज्ञाहरू पालन गर्छ। अनि चौधको एक्काइसमा पनि हेरौँ, यहाँ दुईटा कुरा लेखिएको छ। पहिला पढौँ एक्काइस पदमा, जससँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्दछ उही मलाई प्रेम गर्ने हो, अनि जसले मलाई प्रेम गर्दछ ऊ मेरा पिताद्वारा प्रेम गरिनेछ, अनि म उसलाई प्रेम गर्नेछु र आफैलाई उसका प्रकट गर्नेछु। अब यहाँ चाहिँ ख्रिस्टलाई साँच्चै प्रेम गर्ने व्यक्तिको विषयमा दुईटा कुरा लेखिन्छ। एक चाहिँ के अरे, उसँग चाहिँ प्रभुको आज्ञाहरू छ, प्रभुको आज्ञाहरू थाहा हुन्छ उसलाई। अनि अर्को कुरा, उसलाई प्रभुको आज्ञाहरू थाहा मात्र हुँदैन, उसले उहाँको आज्ञाहरू पालन पनि गर्छ। पहिला उसलाई थाहा थिएन प्रभुको आज्ञा मतलब कति, अब उसँग छ, बाइबल पढ्छ, बाइबल सुनाइने सम्मान जान्छ, त्यसरी त थाहा छ त्यसलाई उसँग प्रभुको आज्ञाहरू छ। दोस्रो कुरा, तिमीले सुन्ने मात्र होइन उसले पालन पनि गर्दछ। कसैले प्रभु यीशुलाई साँच्चै नै प्रेम गर्छ भने उसले ख्रिस्टमा यहाँ तेइस पदमा लेखेको छ, वचनहरू पालन गर्नेछ भने तेइस पद, यीशुले जवाफ दिएर तिमीलाई भन्नुभयो कसैले मलाई प्रेम गर्छ भने उसले मेरा वचनहरू पालन गर्नेछ। अनि चौबिस पदमा पनि पढौँ, जसले मलाई प्रेम गर्दैन त्यसले मेरा वचनहरू पालन गर्दैन। यस प्रकारले प्रभुले स्पष्ट भन्नुभएको छ, प्रभु यीशुलाई प्रेम गर्ने को, मलाई प्रेम नगर्ने को। तसर्थ प्रभु यीशुलाई साँच्चै नै एउटा व्यक्तिले प्रेम गर्दछ भने एउटा विश्वासी हो, अनि त्यो विश्वासीले प्रभु लाई म प्रेम गर्दछु भन्ने कुरा कसरी देखाउने? मुखले त भन्न सजिलै छ है, सबैको सामु उभिएर भन्ला, अथवा उसले लेख्ला पनि म प्रभु यीशुलाई प्रेम गर्ने व्यक्ति। तर त्यसरी नै उसको प्रेम त प्रकट हुँदैन। कसरी प्रकट हुन्छ भने जब प्रभुले भनेको कुरा मान्न थाल्छ, होइन, जब ऊ आज्ञा पालन गर्छ। जस्तो कि नानीहरूको उदाहरण हामीलाई बाहिर हुन्छ, होइन, नानीहरूले बुवा आमाको आज्ञा पालन गर्नुपर्छ। अनि त्यसै गरी कसैको निम्ति हामी काम गर्छौँ अफिसमा, कसैका अथवा कुनै ठाउँमा, अनि भने हामी मालिकहरूको आज्ञा पालन गर्नुपर्छ, कर्तव्य। त्यस्तै गरी घरमा पति पत्नी हुन्छ, पत्नीहरूले पतिहरूको आज्ञा पालन गर्नुपर्छ, त्यो पनि भनिएको छ। उसो भए अब आत्मिक रूपमा हामी चाहिँ परमेश्वरको सन्तानहरू भएकोले हामीले पनि प्रभुको आज्ञा पालन गर्नुपर्छ, होइन। पहिलो पत्रुसमा यो लेखेको छ, शरीर अनुसारका नानीहरू आफ्नो बुवा आमाप्रति आज्ञाकारी हुनुपर्छ भने हामी नयाँ जन्मेका परमेश्वरका नानीहरू के परमेश्वर पिताप्रति आज्ञाकारी हुनु पर्दैन? अवश्य पर्छ। त्यसैले यहाँ भनेको छ, पहिलो पत्रुसको 14, आज्ञाकारी नानीहरूले चाहिँ आफूलाई अज्ञानताको गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबना आज्ञाकारी नानीहरू। त्यस्तै गरी जसरी मालिकप्रति काम गर्ने व्यक्तिहरू आज्ञाकारी हुनुपर्छ, त्यस्तै अब हामी पनि प्रभुका प्रभु आफ्नो मालिक हुनुहुन्छ। त्यसैले पहिलो कोरिन्थी 6 अध्यायमा यो तुलना पनि हेरौँ, पहिलो कोरिन्थी 6 अध्यायमा हामी पनि प्रभुका दासहरू हौ, उहाँले हामीलाई किन्नु भएको हो, हामी आफ्नै होइन। पहिलो कोरिन्थी 6:19 लेखेको छ, अथवा के यो तिमीहरूलाई थाहा छैन? यो थाहा हुनुपर्ने हो नि, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जो तिमीहरूभित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायो र तिमीहरू आफैका होइन। दासहरू रोमी साम्राज्यको समयमा चाहिँ अनि अन्य समयहरूमा दासहरू भन्न छ, उनीहरूको आफ्नै अधिकार आफू माथि हुँदैन, मालिकको अधिकार। अनि त्यही तुलना गरिएको छ कि हामी माथि पनि हाम्रो अधिकार छ, परमेश्वरको छ, हामी आफैका होइन। किन हामी आफैका होइन? विश्वास, किनकि तिमीहरू दाम तिरेर किनेका हो, दाम तिरेर किनेपछि त्यो मालिकको हुन्छ। यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गरेर जो परमेश्वरका हुन्, त्यसैले शरीर अनुसारका दासहरू आफ्नो मालिकहरूप्रति आज्ञाकारी हुनुपर्छ भने झन् हामी परमेश्वरका दास दासीहरू हाम्रो मालिक प्रभुप्रति आज्ञाकारी हुनुपर्छ। अब त्यस्तै तुलना गर्ने क्रममा पत्नीहरू पतिको आज्ञाकारी हुनुपर्छ भने, अब भनेको भने मण्डली ख्रीष्टको दुलही भनेको छ, भनेपछि 1:5 जसरी शरीर अनुसारको एउटा दुलही एउटा पत्नीले पतिको आज्ञा पालन गर्नुपर्छ भने हामी मण्डली पनि ख्रीष्टको दुलही भएको हुनाले हामीले पनि हाम्रो शिर प्रभु यीशु ख्रीष्ट दुलहा हुनुहुन्छ, उहाँको आज्ञा पालन गर्नुपर्छ। 5:23 FC 5:23 लेखेको छ, किनकि पति पत्नीका शिर हुन् जसरी ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ अनि उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ। त्यसैले उहाँको आज्ञा पालन हामी गर्नुपर्छ। हामीले पालन गर्नुपर्ने कुरा गलती किनको 1 पढाउँदा यो पद अनुसार के हो हामीले पालन गर्नुपर्ने कुरा के हो त हामीले आज्ञा पालन गर्ने, होइन? गलती किनको 1 यहाँ स्पष्ट लेखिएको छ, एक बुद्धिहीन गलातीहरूको सत्यता पालन नगर्नु भनेर कसले तिमीहरूलाई मोहमा पार्यो? हामीले पालन गर्नुपर्ने कुरा चाहिँ सत्यता भन्छ, सत्यता। अब के हो यो सत्यता? अब हामी FC 1:13 पढायो भने यहाँ त्यसरी बताएको छ, FC 1:13 यो सत्यको वचन पनि भनिन्छ, सत्यता। उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात् तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गरे। त्यसैले यो सत्यता हुन सत् परमेश्वरको वचन हो। अनि सबभन्दा पहिला एउटा व्यक्तिले पालन गर्नुपर्ने कुरा चाहिँ के हो भने सुसमाचार पालन गर्नुपर्छ। सुसमाचार कसरी पालन गरिन्छ? प्रभु यीशु ख्रीष्ट मेरो निम्ति मर्नुभयो, गाडिनुभयो, भोलि उठ्नुभयो भनेर व्यक्तिगत रूपमा विश्वास गरे, हृदयमा ख्रीष्टलाई ग्रहण गरे। साथै यो अर्को ठाउँमा पनि बताएको छ, हामी नपढाए पनि योभन्दा 17:17 कसैलाई थाहा छ त्यहाँ के लेखेको छ? तपाईँको वचन के भनेछ? सत्य है, प्रभु यीशुले भन्नुभयो बाइबल सत्य। त्यसैले हामीले पालन गर्नुपर्ने सत्यता हो भन्नाले के भन्छ? बाइबल हो भनेर। अनि अरू खण्डहरूमा पनि यसरी हेरौँ, व्यवस्था पुरा नियम व्यवस्था 11:27 हेर्नु त, व्यवस्था 11:27 यहाँ लेखेको छ, मैले आज तिमीहरूलाई आदेश दिए चाहिँ परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यो भने आशिष पाउनेछ। त्यसैले हामीले पालन गर्नुपर्ने सत्यता हो, अनि यहाँ पनि हामीले पालन गर्नुपर्ने चाहिँ उहाँका आज्ञाहरू हो। त्यो कुरा बाइबलभरि नै उल्लेख छ, उहाँको आज्ञाहरू पालन गर्नु, उहाँको आदेशहरू पालन गर्नु। अनि इजरायल राष्ट्रलाई दिएको थियो पुरानो नियम, अनि उनीहरू के गर्न विफल भयो भने यी परमप्रभुको आज्ञाहरू पालन गर्नलाई उनीहरू विफल भए। इजरायलको सबभन्दा पहिलो राजाको उदाहरण हामी हेरौँ, पहिलो समय पन्ध्र अध्यायमा इजरायलको पहिलो राजा साउल, त्यसको उल्लेख पहिलो समय 15:1-23 एउटा घटना छ, जसमा चाहिँ उसलाई एउटा आज्ञा दिएको थियो। यहाँ 3 पदमा उसलाई के आज्ञा दियो भने पहिलो समय 15:3 अब अमालेकीहरूमाथि जाइ लागेर उनीहरूलाई नाश गर र उनीहरूका सबै धन सम्पत्ति नाश गर, एउटै पनि थोक पनि नछोड र सबैलाई खतम पार, उनीहरूका पुरुष स्त्री केटाकेटीहरू दुध खाने बालकहरू गाई गोरु भेडा बाख्रा उठ र गरा सबै नाश गर। अब हाम्रो यस्तो आज्ञा दिनुको कारण के थियो? एक्चुअली व्यवस्था 7 अध्यायमा छ, सबै थोक नाश गर भन्नुभयो। अमालेकीहरूको, अमालेकी भनेको एउटा जात, एउटा जाति थियो जो चाहिँ कनानमा बस्थ्यो, अहिलेको पालेस्टाइन। यसको कारण के थियो? व्यवस्था 7:1 पढ्यो भने यहाँ यस्तो लेखेको पाउँछ, किनभने इजरायलहरूलाई यो कनान भन्ने देश अधिकार दिनलाई उहाँले चाहिँ त्यहाँ भएको जातिहरूलाई हटाऊ भनेर 7:1 जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरू ल्याउनुहुन्छ र तिमीहरू भन्दा असङ्ख्य र सामर्थ्य यी 7 जाति ती गिर्गासी, एमोरी, कनानी, क्रेजी, हिब्बी र यो विषयहरूलाई तिमीहरूका सामुन्यबाट उहाँले पाउनुहुन्छ, अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गरेका हुन्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण नाश गर्नु, तिमीहरूले उनीहरूसित सम्झौता नगर्नु, उनीहरूलाई नटिच्याउनु, उनीहरूसँग विवाहवारी नगर्नु, विवाहवारी नगर्नु, तिमीहरूका छोरा छोरी तिमीहरूका छोराहरूलाई नदिनु अथवा तिमीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्ति नदिनु। किन यस्तो आज्ञा दिनुभएको छ? नाश गर्ने भनेर सम्झौते सम्बन्धन 4 पदमा ल्याएको छ, किनकि परमेश्वरले कारण दिनुहुन्छ, किनकि तिनीहरूले तिनीहरूका छोराहरूलाई परमप्रभुबाट भहकाएर अन्य देवताको पूजा गर्न लाउनेछ, यसो गर्नाले परमप्रभुको क्रोध तिनीहरूमाथि दन्गनेछ र उहाँले तिनीहरूलाई तत्कालै नष्ट पार्नुहुनेछ। 5 पद, तिनीहरूले उनीहरूसित यस्तो वर्ताव गर्नु, उनीहरूका बेरी भत्काइदिनु, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै टुक्रा पारिदिनु, उनीहरूका असेरा देवीका खम्बाहरू काटेर ढालिदिनु, उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनु, किनकि परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरू एक पवित्र जाति हो, परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरू मध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमूल्य सम्पत्ति बनाउन तिमीहरूलाई छान्नु भएको छ। त्यसैले यहाँ देखेको कारण के हो? उनीहरू मूर्ति पूजा गर्थे, उनीहरू परमेश्वरलाई चाहँदैन थिए, अनि उनीहरूले चाहिँ अझ प्रभुलाई चिन्नेहरूलाई पनि बहकाउने खालका थिए। अब पहिलो समय 15 जाने के सबैले यो आज्ञा मानेन कि उसले अमालेकीहरूलाई पूर्ण रूपमा नष्ट गरेन यहाँ पाउँछौ उसले गरेन पहिलो समय पन्ध्रको आठदेखि नौ पढ्नु छ यहाँ लेखेको छ उसले अमालेकीहरूका राजा अगारलाई जिउँदै पक्रे उसले त मार्नु पर्यो र अगारका सबै मानिसहरूलाई तलवारले मारे केही अंश उसले कुरा गरे तर साउल र उनका सेनाले अगार र अगार हुने अमालेकीहरूको राजा र असल असल भेडा र गाई गोरु मोटा मोटा बाछा र पाछा र राख्ने योग्यका सबै चिजहरू बताइरहने तिनीहरूले तिनलाई नाश गर्ने इच्छा गरेन र बेकारका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे अब एक हिसाबले साउलले उक्त आज्ञाको चाहिँ पालन गरे नाश पनि गरे तर अर्को हिसाबले चाहिँ उसले नगरेन जुन जुन उसलाई नै बताइराख्न मन लाग्यो होइन जो खल्ती भर्न मन लाग्थ्यो जे त्यो चाहिँ बताइराख्यो अब तर साउलको दिमागमा चाहिँ के छ भने मैले आज्ञा पालन गरेँ हेर्नु यहाँ तेह्र पद त्यही नै तिनले साउललाई भेटाए अब समुएल परमेश्वरको अगमता आएर साउलले तिनलाई यसो भनी अभिवादन गरे परम प्रभुको आशिष तपाईँमा रहोस् मैले परम प्रभुको आज्ञा पालन गरेँ भन्छ भेट्ना छ अनि किन भेडा बाका बताइराखेर भनेर भन्दाखेरि पन्ध्र पदमा साउलले जवाब दिए सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन् तिनीहरूले असल असल भेडा र गाईहरू परम प्रभु तपाईँका परमेश्वरको निम्ति बलिदान चढाउनको निम्ति जोगाइराखेको हुन् तपाईँलाई त हामीले बिल्कुलै नाच्छ उसले भन्छ प्रभुको लागि नै हामीले जोगाइराखेको हौ प्रभुले मेरो लागि भेडा बाका जग भन्नु भएको थिएन के होला नि नष्ट गर्नु भएन भनाइ पर्छ यहाँ त उसले चाहिँ म बलिदान चढाउँछु नि राम्रै गर्छु भन्दैछ उसले तर आज्ञा उल्लङ्घन गर्दैन प्रभुलाई के मनपर्छ बलिदान चढाएको कि आज्ञा पालन गरेको बाइस पदमा हेरौँ न यहाँ लेखेको छ तर समयले भने होम बलि र बलिदान भन्दा बेसी परम प्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको पोषण हुन अनज्ञाकारी हुन त एउटा गम्भीर पाप हो भनेको छ तेइस पदमा यो पाप के जस्तो पाप हो यहाँ लेखेको छ उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्र मन्त्रको पाप जस्तै र हठी हुनु मूर्ति पूजा गर्नु जस्तै खराब तपाईँले परमप्रभुको वचनलाई त्याग्नुभयो यसैले परमप्रभुले पनि तपाईँलाई राजाको पददेखि त्याग्नु भएको छ यसरी साउल छिट्टै नै राजाको पदबाट हटाइने कुरा हेर्दै भइसक्यो अब मती आठको सत्ताइसमा एकचोटि पढ्नु मती आठको सत्ताइसमा ख्रिस्टको स्वरको आज्ञा पालन एउटा कुरोले गरेको छ केले यहाँ पाउँछौँ मती आठको सत्ताइसमा लेखेको छ तर ती मानिसहरू यसो भन्दै छक्कै परे यहाँ त कस्ता किसिमका मानिस हुँदो रहेछ बतासहरू र समुद्रले पनि यहाँको आज्ञा पालन गर्छ पुरी बतासलाई शान्त होस् भन्दाखेरि गाली समुद्र शान्त भयो त्यसै गरी हामी पाउँछौँ मर्कुस एकको सत्ताइसमा प्रभुको आज्ञा पालन भुरी बतासले मात्र होइन अरू केले आज्ञा पालन गर्यो भने यहाँ सत्ताइस पदमा लेखेको छ मर्कुसको एकमा अनि तिनीहरू सबै सबै पहिले यहाँ सबैले तिनीहरूले यसो भने आफ्नो सोधा सोधै गरे यो के हो यो कुन नयाँ शिक्षा हो किनकि अधिकारसहित उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा पालन गर्छ प्रभुको आज्ञा पालन त दुष्ट आत्माहरूले पनि गरे उनीहरू चाहिँ तिरुन्तै अशुद्ध आत्माहरू निश्चित बिरामीहरूबाट मरेकाहरूलाई उहाँले लाजलस एकजनालाई भन्नुभयो तिमी निस्केर आऊ भन्दाखेरि ज्यानबाट पनि प्रभुको आज्ञा पालन गरेर निस्क्यो एक दिन उहाँले बौरी उठाएको दिनमा उहाँ ठुलो चित्काशील आकाशबाट ओर्लिनु हुँदाखेरि मरेकाहरू बौरी उठ्नेछन् भनिन्छ अब त्यसो भए आफ्नो सन्तानहरूले प्रेमसाथ आज्ञा पालन गर्दै उहाँको सेवा गरोस् भनी राख्नुभएको परमेश्वरको माग के बढ्दा हुँदा हुरी बतासले मान्छ दुष्टाकारले मान्छ मरेको मान्छे जिउँदो हुन्छ भने हामी चाहिँ जसमा परमेश्वरको प्रेम छ हामी उहाँको सन्तान हो भने उहाँको आज्ञा पालन गर्नुपर्छ भनेर प्रभुले भन्नु एउटा के उहाँले भारी कुरा माग्नु भएको है एउटा एकदम उचित कुरा के तपाईँ प्रभु यीशुलाई साँच्चै नै प्रेम गर्नुहुन्छ के तपाईँ उहाँको स्वर सुन्न दिनौँ बाइबल पढ्नुहुन्छ के तपाईँ उहाँको स्वर सुन्दै आज्ञा पालन गर्न रुचाउनुहुन्छ के तपाईँ परमेश्वरको वचन अनुरूप जिउन प्रयास गर्नुहुन्छ के तपाईँ प्रभुले जे आज्ञा दिनुहुन्छ त्यही अनुसार गर्ने इच्छुक हुनुहुन्छ परमेश्वरको आज्ञाहरू हाम्रै भलाइका लागि तपाईँकै भलाइका लागि भने के तपाईँ साँच्चै नै विश्वास गर्नुहुन्छ के तपाईँ परमेश्वरले आज्ञाकारी छोरा अथवा छोरीको रूपमा जिउँदै हुनुहुन्छ जीवनको लक्ष्य यो तिमीहरू विश्वासमा छौ कि छैन आफैलाई जाँच। दोस्रो तेरो पाँचले भनेकोबाट के बुझ्छ? यदि हामी साँच्चै परमेश्वर सन्तान हो भने हामी के गरिरहेका छौँ? उहाँको आज्ञालाई पालन गर्छ। त्यसैले हामीले पाँचौँ बुद्धा पनि आज अध्ययन गर्यौँ। आत्मिक जीवनका लक्षणहरू मध्येमा यो हो कि एक साँचो विश्वासी परमेश्वरको आज्ञा पालन गर्छ। त्यसैले आफूलाई जान्छ